आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
वर्ष अघि जन्मे मुक्तिदाता विश्वास गरे उनलाई हुन्छ उद्धार। ढिलो नगरी अब परको शरण। सुन दाजु भाइ दिदी र बहिनी, सुन दाजु भाइ दिदी र बहिनी, सुनाउँछु सबैलाई साँचो लागि झुन्डी एक रुसैमा। तीन दिन पछि बौरी उठे मृत्यु जितिकन। विश्वास गरी आऊ सबै पाप स्वीकारिकन। सुन दाजु भाइ दिदी र बहिनी, सुन दाजु भाइ दिदी र बहिनी, सुनाउँछु सबैलाई साँचो सत्य र जीवन प्रभु यीशु नै हुन्। मागे क्षमा दिन्छन् उनले छन् उनमा ठुलो गुण। साँचो बाटो कुन हो भनी नगर है दो मन। सुन दाजु भाइ दिदी र बहिनी, सुन दाजु भाइ दिदी र बहिनी, सुनाउँछु सबैलाई साँचो
साँचो कहानी।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी तथा यो कार्यक्रममा हार्दिक स्वागत छ। म आशा गर्दछु तपाई सबै आज पनि यो कार्यक्रमको लागि तयारीको साथ आइपुगिसक्नु भएको छ। आज हामी बाइबल अध्ययन व्यवस्था 8 र 9 अध्यायबाट अध्ययन गर्न गइरहेका छौ। अध्याय 8 मुख्य विषय हो भूतकालका वा भूतकालमा परमेश्वरको व्यवहारहरू, भविष्यको लागि आश्वासन वा निश्चयता हुन्। मित्र, व्यवस्थाको पुनः वर्णनको यो खण्डमा अहिले हामी त्यस खण्डमा आउँछौ जुनले धार्मिक र राष्ट्रिय नियम कानूनहरूसँग व्यवहार गर्दछ अनि यो खण्ड 21 अध्यायसम्म जारी रहनेछ। यो व्यवस्था 8 अध्यायमा हामी सबभन्दा पहिले देख्नेछौ भूतकालको स्मरणले आज्ञाकारिताको प्रोत्साहन दिनुपर्दछ। आउनुहोस् 8 अध्याय 1 पद हेर्दै अगाडि बढौं। मैले तिमीहरूलाई आज दिएका सबै आज्ञा होसियारी साथ मान कि तिमीहरू जीवित रहन र संख्यामा बढ्न सक र गएर परमप्रभुले तिमीहरूका पिता पुर्खालाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशलाई अधिकार गर्न सक। परमेश्वर चाहनुहुन्छ कि तिनीहरूले भूतकालको याद गरेको। मित्र, इसरायलका नयाँ पीढ़ीहरू छन् जो यर्दन नदीको पूर्वपट्टिको किनारमा उभिरहेका छन्। तिनीहरू अति नै ठूलो आशा सहित प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न गइरहेका छन्। जबकि मोसाले तिनीहरूलाई प्रतिज्ञाको मुलुकमा प्रवेश गराउनलाई तयारी गरिरहेकोले तिनीहरूलाई परमेश्वरको आज्ञा पालन गर्न प्रोत्साहन दिन्छन्। 2 पद, तिमीहरूलाई दिन तुल्याउन, जाँच गर्न र उहाँको आज्ञा मान्न मान्ने हृदय छ कि छैन भनी जान्नलाई यी 40 वर्षभरिको उजाड स्थानको यात्रामा परमप्रभु तिमीहरूका परमेश्वरले कसरी तिमीहरूलाई डोर्याउनुभयो यो स्मरण गर। परमेश्वर चाहनुहुन्छ कि तिनीहरूले भूतकालको याद गरेको। तिनीहरूले भूतकालमा देख्नुपर्छ कि परमेश्वर तिनीहरूसँग व्यवहार गरिरहनु भएको थियो र उहाँले तिनीहरूलाई परीक्षण तालिम दिइरहनु भएको थियो। मित्र, हामीले पनि हाम्रो भूतकालको याद गरेको परमेश्वर चाहनुहुन्छ। पाउले यसलाई विश्वासीहरूको लागि यसरी राख्छन् फिलिपी 1:6, यसै कुरामा मेरो दृढ़ विश्वास भएर कि जसले तिमीहरूमा एउटा असल काम पूरा गर्नुभयो उहाँले नै येशु ख्रिष्टको दिनसम्ममा त्यो सिद्ध तुल्याउनु हुनेछ। हामीले यो कुराको याद गर्नुपर्छ कि परमेश्वरले भूतकालमा हामीलाई डोर्याउनु भएको छ र आशिष दिइरहनु भएको छ। के यो तपाईँको निम्ति सत्य छैन? के तपाईँ भन्न सक्नुहुन्न कि परमेश्वरले तपाईँलाई यस क्षणसम्म ल्याउनु भएको छ? यदि उहाँले त्यो भूतकालमा गर्नुभएको छ भने उहाँले निरन्तर त्यही कुरा भविष्यमा पनि गर्नुहुनेछ। ती तमाम कुरा याद गर्ने काम, स्मरण गर्ने काम हाम्रो प्रोत्साहनको निम्ति हो। यसले हामीलाई भविष्यको लागि आश्वासन र निश्चयता दिन्छ। किन परमेश्वरले इसरायललाई उजाड स्थानमा जाँच गर्नुभयो त? यो जाँच चाहिँ तिनीहरूलाई नम्र तुल्याउनु थियो, दिन तुल्याउनु थियो। तिनीहरूको हृदयहरू वास्तवमा के थियो सो कुरा सिद्ध गर्नलाई थियो। यसले यो कुराको हामीलाई स्पष्ट गरिदिन्छ कि किन परमेश्वरले तपाईँ र मलाई कठिनाईको मिलमा पिस्न हालिदिनुहुन्छ। कहिलेकाहीँ उहाँले हामीलाई अति नै तातो आगोको भुङ्रोमा पनि लगाइदिनुहुन्छ। किन? हामीलाई जाँच गर्न र हामीलाई दिन र नम्र तुल्याउन। तपाईँलाई थाहा छ, जाँचले धातुको वास्तवमा सिद्ध गरिदिन्छ। जाँच प्रकट गरिदिनेछ कि तपाईँ र म परमेश्वरको सत्य खास सन्तान हौ या होइनौ। हाम्रा मण्डलीहरू आज त्यस्ता मानिसहरूले भरिएका छन् जसले कहिले पनि जाँच गरिएको छैन। म भन्न सक्दिन तिनीहरू खास विश्वासी हुन् या होइनन्, तर त्यस व्यक्ति जसको जाँच गरिएको छ वा जाँच मुनि भएर गएको छ तिनमा तपाईँ भरोसा गर्न सक्नुहुन्छ। 3 पदमा लेखिएको छ, उहाँले तिमीहरूलाई नम्र बनाउन भोकले पीड़ित तुल्याउनुभयो अनि तिमीहरूलाई मन खुवाउनुभयो, जसको बारेमा तिमीहरूलाई र तिमीहरूका पिता पुर्खाहरूलाई थाहा थिएन। मानिस भोजनले मात्र होइन तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ भन्ने कुरा बुझाउनलाई यसो गर्नुभएको हो। हाम्रो प्रभुले मत्ती चार अध्यायको चार पदमा उजाड स्थानमा शैतानद्वारा परीक्षित हुनुभएको बेला यो पद उद्धृत गर्नुभयो। यदि प्रभुले यो पदको उद्धृत नगर्नु भएको भए सम्भव त्यहाँ भएको महान आत्मिक पाठको वास्ता नगरी हामी छोड्ने थियौं। परमेश्वर हामीसँग भला हुनुहुन्छ, उहाँले हामीलाई हरेक क्षेत्रमा हरेक कुरामा आशिष दिनुहुनेछ र आशिष दिनुभएको छ। महत्वपूर्ण कुरा यो हो कि परमेश्वरले ती कुराहरू हामीलाई दिनुहुन्छ ताकि त्यहाँ आत्मिक धन छ भन्ने कुरा देख्न सकौं, अनि त्यो परमेश्वरको वचन हो। यो परमेश्वरको वचन आज परमेश्वरको सन्तानको निम्ति खास धन हो। चार पदमा ती 40 वर्षसम्म तिमीहरूका जीवको लुगा फाटेन र तिमीहरूका खुट्टा सुनिएन। हेर्नुहोस् मित्र, यहाँ हामी अनौठो आश्चर्यजनक कथन देख्छौ। यो कुराको याद गरौं, 40 वर्षसम्म तिनीहरूको कपड़ा फाटेन, आश्चर्य काम हो। दोस्रो कुरा देख्छौ, न 40 वर्षसम्मको यात्रामा तिमीहरूका खुट्टा सुनिए। आज थुप्रै मुलुकका धेरै मानिसहरूले पर्याप्त भिटामिनहरू पाउँदैनन्, त्यसकारण तिनीहरूले बेरी बेरी भने रोगको प्रकटीकरणहरूको देखाउँछन्। अनि यसको एक लक्षण खुट्टा सुनिने हो। अहिले इसरायलीहरूले सम्पूर्ण पर्याप्त भिटामिनहरू पाए, तिनीहरूलाई चाहिएको सम्पूर्ण पौष्टिक आहार पाए। तपाईँलाई थाहा छ कि यी मानिसहरूले 40 वर्षसम्म के खाए? तिनीहरूले मन्न खाए। परमेश्वरले तिनीहरूलाई मन्न खुवाउनुभयो, जुन आश्चर्य कर्मको भोजन थियो। तिनीहरूको शरीरहरूको पोषणको लागि आवश्यक हरेक पर्याप्त कुरा त्यसले प्रदान गर्दथ्यो। आत्मिक मन्न परमेश्वरको वचन हो। यो अति नै अद्भुत भोजन हो। यसले तपाईँका सम्पूर्ण आवश्यकताहरूको आपूर्ति गर्दछ। यो आत्मिक मन्न हो। परमेश्वरले इसरायलको राष्ट्रलाई अस्थायी आशिषहरूको प्रतिज्ञा गर्नुहुन्छ यदि तिनीहरूले उहाँलाई सेवा गर्छन् भने। 5-9 पदमा लेखिएको छ, तिमीहरूले यो जान कि मान्छेले आफ्नो छोरालाई ताड़ना दिए झैं परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ताड़ना दिनुहुन्छ। परमप्रभु तिमीहरूका परमेश्वरको मार्गमा हिँडेर र उहाँको भय मानेर उहाँका आज्ञाहरू पालन गर, किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा असल देशमा लैजानुहुँदैछ। त्यहाँ खोला नाला र मूल फुटेका पानी पहाड़ र बेसी भएर बग्छन्। त्यो देश गहुँ जौ दाक नेवारा दारिम भद्राक्षको तेल र महले भरिएको छ। त्यस देशमा तिमीहरूलाई अन्नको अभाव हुने छैन, त्यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुने छैन। त्यस देशमा ढुङ्गाहरू फलामका छन् र त्यहाँका पहाड़बाट तिमीहरूले तामा निकाल्नेछौ। यो कुरा तपाईँलाई भन्दा अचम्म लाग्छ, अचम्म लाग्ला कि आज परमेश्वरले ख्रिस्टियनहरूलाई यो प्रतिज्ञा दिनुहुन्न। यो गलत विचार हो कि यदि तपाईँ विश्वासयोग्य ख्रिस्टियन हुनुहुन्छ भने परमेश्वरले तपाईँलाई अस्थायी कुराहरूले समृद्धि गर्नुहुनेछ। मित्र, यो सत्य होइन। परमेश्वरले त्यस मुलुकमा इसरायललाई समृद्धि बनाउन प्रतिज्ञा गर्नुभयो। उहाँले ख्रिस्टियनहरूलाई यो संसारको कुराहरूमा समृद्ध गर्न प्रतिज्ञा गर्नुहुन्न। अहिले म जान्दछु कि त्यहाँ ख्रिस्टियनहरू छन् जो अति नै प्रसिद्ध सफल व्यापारीहरू छन्। तिनीहरू भन्छन् कि तिनीहरूले परमेश्वरलाई पार्टनरशिप वा साझेदारितामा लिए र परमेश्वरले तिनीहरूलाई पर्याप्त रूपमा आशिष दिनुभयो। अमित्र, उहाँले त्यो निश्चय नै गर्नुहुन्छ र हामी यसको निम्ति उहाँलाई धन्यवाद दिन सक्छौं। तर उहाँले यो गर्नलाई प्रतिज्ञा गर्नुभएको छैन। बरु ख्रिस्टियनलाई प्रतिज्ञा यो छ, FEC 1:3 पदमा, हाम्रा प्रभु येशु ख्रिष्टका परमेश्वर र पितालाई धन्यवाद होस् जसले तिमीहरूलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषहरूले ख्रिष्टमा आशीर्वाद दिनुभएको छ। उहाँले हामीलाई आत्मिक आशिषहरूको प्रतिज्ञा गर्नुभएको छ। नयाँ नियममा कुनै पनि त्यस्तो पद छैन जुनले आज परमेश्वरका सन्तानहरूलाई अस्थायी आशिषहरूको प्रतिज्ञा गर्नुभएको छ। उही समयमा म यो तपाईँलाई भन्न चाहन्छु, यद्यपि परमेश्वरले हामीलाई अस्थायी आशिषहरूको प्रतिज्ञा नगर्नु भए तापनि उहाँले कहिले कहीँ ती कुराहरू थपिदिनुहुन्छ। परमेश्वरले यो कसैको निम्ति गर्नुहुन्छ? त्यहाँ महान सुन्दर ख्रिस्टियनहरू छन् जसलाई प्रभुले प्रशस्त मात्रामा आर्थिक रूपमा आशिष दिनुभएको छ। अनि अर्कोतिर त्यहाँ केही परमेश्वरको सन्तानहरू छन् जो आज आत्मिक आशिषहरूले आशिषित भएका छन्। तर यो संसारका कुराहरूले होइन। तिनीहरू अति नै खुशी हर्षित व्यक्ति देखिन्छन् र तिनीहरू नै प्रभुको निम्ति अरूहरूभन्दा धेरै काम गरेको देखिन्छ। मित्र, निश्चय नै तिनीहरू यो फुच्चे प्रचारकको निम्ति आशिष र यस संसारमा ख्रिष्टको निम्ति आशिषका स्रोत भएका छन्। पुरानो नियममा इसरायल र नयाँ नियममा मण्डली बीच एक मुख्य भिन्नता यो हो कि परमेश्वरले इसरायललाई अस्थायी कुराहरूको प्रतिज्ञा गर्नुभयो, भौतिक कुराहरूको प्रतिज्ञा गर्नुभयो, र उहाँले हामीलाई मतलब ख्रिस्टियनहरूलाई आत्मिक आशिषहरूको प्रतिज्ञा गर्नुहुन्छ। 10-11 पदमा लेखिएको छ, जब तिमीहरू तृप्त हौजेल खान पाउनेछौ तब तिमीहरूलाई दिनुभएको असल देशको निम्ति तिमीहरूले आफ्ना परमेश्वरको प्रशंसा गर। सावधान बस, मैले तिमीहरूलाई आज दिएका उहाँका आज्ञाहरू र उहाँका विधि विधानहरू उल्लंघन गरेर परमप्रभु तिमीहरूका परमेश्वरलाई मुसल निरन्तर पछिबाट आइरहेको समृद्धि उन्नतिको दिनहरूको लागि इसरायललाई आफ्नो चेतावनी दिन्छन्। अनि 14-16 पदमा लेखिएको छ, तब तिमीहरू अहंकारी भएर तिमीहरूलाई दासत्वको देश मिश्रबाट ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्वरलाई भुल्नेछौ। उहाँले तिमीहरूलाई विषालु सर्प र बिच्छीहरू भएको निर्जल र रूखो भूमि भएको विशाल र भयानक उजाड़ स्थानको बीचमा डोर्याउनुभयो। उहाँले तिमीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो। अन्त्यमा तिमीहरूको भलो होस् भनेर उजाड़ स्थानमा तिमीहरूका पुर्खालाई थाहा नभएको मन नखुवाएर उहाँले तिमीहरूलाई नम्र तुल्याउनुभयो र जाँच्नुभयो। मित्र, यो चेतावनी हामीले पनि गम्भीरपूर्वक लिनुपर्छ। आज हामी धेरैजना परमेश्वरले हाम्रो जीवनमा गर्नुभएको उपकार भलाई प्रेमलाई भूल्छौं। जब हामी उहाँबाट ती तमाम कुराहरूको आशिष पाउँछौं, हामी विचार गर्दैनौं कि हाम्रो जीवनको अवस्था कस्तो नाजुक थियो र उहाँले हाम्रो जीवनमा के गर्नुभयो। हामी उहाँले कति पनि याद गर्दैनौं। मित्र, के हाम्रो जीवनको अवस्था त्यस्तो त छैन? मूसाले ती इसरायलीहरूलाई परमेश्वरको महानता र उपकारलाई भलाईलाई याद गर्न नभुल्न भन्छन्। अनि 17-18 पदमा भनिएको छ, हाम्रा हातको शक्ति र बलले नै यो धन सम्पत्ति हामीले कमायौं भनी तिमीहरूले मनमा सोचौला, तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, किनकि उहाँले नै तिमीहरूलाई धन सम्पत्ति प्राप्त गर्ने शक्ति दिनुहुन्छ। यसरी नै उहाँले तिमीहरूका पिता पुर्खाहरूसित बाँध्नुभएका करार स्थिर गर्नुहुन्छ जो आजसम्म छँदैछ। जब इसरायलको राष्ट्र त्यस मुलुकमा हुन्छ र समृद्ध हुन्छ वा उन्नतिशील हुन्छ, तब तपाईँ जान्नुहुनेछ कि तिनीहरूले परमेश्वरको आज्ञा पालन गरिरहेका छन्। जब तिनीहरू त्यस मुलुकमा समृद्धि वा उन्नतिशील भइरहेका हुने छैनन्, यो यसको संकेत हो कि तिनीहरूले परमेश्वरको आज्ञा पालन गरिरहेका छैनन्। मित्र, आज इसरायलको अवस्था हेर्नुहोस् र आफ्नो निर्णय बनाउनुहोस्। 19-20 पदमा लेखिएको छ, म आज तिमीहरूलाई यो कड़ा चेतावनी दिँदैछु कि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्स्यौ र अन्य देवताहरूका पछि लागेर तिनीहरूको आराधना र पूजा गर्यौ भने तिमीहरू अवश्य नष्ट हुनेछौ। परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गरेनौ भने तिमीहरूलाई पनि परमप्रभुले तिमीहरूकै अघि नाश गर्नुभएका जातिहरू झैं नाश गर्नुहुनेछ। यही नै परमेश्वरले तिनीहरूलाई चेतावनी दिइरहनु भएको छ। उहाँले तिनीहरूलाई आशिष दिने प्रतिज्ञा गर्नुहुन्छ यदि तिनीहरू उहाँप्रति आज्ञाकारी हुन्छन् भने। यदि तिनीहरू आज्ञाकारी हुँदैनन् भने उहाँले तिनीहरूलाई ती राष्ट्रहरूको जस्तै व्यवहार गर्नुहुनेछ जो त्यहाँका अघिका मूलवासी थिए। वास्तविकता यो हो कि पछिबाट उहाँले तिनीहरूलाई ती राष्ट्र वा जातिहरूलाई भन्दा खराब तरिकामा व्यवहार गर्नुभयो। तपाईँलाई थाहा छ किन? किनभने इसरायललाई धेरै प्रकाश ज्योति दिइएको थियो। ज्योतिले परमेश्वरको अघि उत्तरदायित्वको सृजना गर्दछ। मित्र, 9 अध्यायतिर पनि हामी बढौं। यो 9 अध्यायबाट खाली 1-6 पदसम्म देख्नेछौ। यो 9 अध्यायको मुख्य विषय हो परमेश्वरले इसरायलको जान्नुहुन्थ्यो। तिनीहरूका अतीत वा भूतकाल असल थिएन। परमेश्वरले यो पनि यो नयाँ पीढ़ीहरूको लागि इसरायल राष्ट्रको भूतकालको समीक्षा गरिरहनु भएको छ। तिनीहरूको भूत वा अतीत त्यति असल थिएन। परमेश्वरले तिनीहरूलाई बचाउनु भएन किनभने तिनीहरू असल थिए। उहाँले तिनीहरूलाई बोलाउनु भएन किनभने तिनीहरू अति नै महत्वपूर्ण राष्ट्र थिए। तिनीहरू थिएन। परमेश्वरले हामीलाई बचाउनु भएन किनभने हामी महत्वपूर्ण महान श्रेष्ठ छौं। मित्र, मानिसले बचाउने वा उद्धार गर्ने मानिसहरू चाहिँ खराब प्रकारका मानिस हुन्। ती मानिसहरू हुन् जो सोच्दछन् कि तिनीहरू खराब मानिसहरू हुन्, तिनीहरू पापीहरू हुन् र तिनीहरूलाई उद्धारकर्ताको आवश्यक छ। त्यही नै कारण तिनीहरू ख्रिष्टका आउँछन्। अनि त्यही नै कारण परमेश्वरले हामीलाई उद्धार गर्नुहुन्छ किनभने हामी खराब छौं र हामी पापीहरू हौं। आउनुहोस्, व्यवस्था 9:1-2 हेर्दै अगाडि बढौं। हे इसरायली हो, सुन, तिमीहरू भन्दा महान र शक्तिशाली जातिहरू र आकाश छुने पर्खाल लाएका ठूला ठूला शहरहरू अधिकार गर्न तिमीहरू आज यर्दन पारी जान लागेका छौ। त्यहाँका मानिस अनाकीहरू हुन् जसको बारेमा तिमीहरू जान्दछौ। उनीहरू बलिया र अग्ला अग्ला छन्। अनाकीहरूका सामु को खड़ा हुन सक्छ भन्ने उक्ति तिमीहरूले सुनेकै छौ। परमेश्वरले त्यस मुलुकको रिपोर्ट दिनुहुन्छ जुन रिपोर्ट जासुसीहरूले ल्याएका रिपोर्ट भन्दा खराब खालको छ। परमेश्वरले त्यो मुलुकको बारेमा जान्नुहुन्थ्यो र परमेश्वरले जान्नुहुन्थ्यो कि त्यस मुलुकमा को थिए। तैपनि परमेश्वरले तिनीहरूलाई त्यहाँ जान भन्नुभयो।
त्यहाँ तिनीहरू जान इन्कार गरे किनभने तिनीहरूले परमेश्वरलाई विश्वास गरेनन्। परमेश्वरले जान्नुहुन्थ्यो कि त्यहाँ बडे बडे मानिसहरू थिए। उहाँले सम्पूर्ण कठिनाईहरूको जान्नुहुन्थ्यो। उहाँले तिनीहरूसँगै त्यो प्रतिज्ञाको मुलुकमा जाने प्रतिज्ञा गर्नुभयो। मार्टिन लुथरले भनेथे, परमेश्वरसँग एकजना नै संख्याधिक वा बहुमत हो। मित्र, यदि तपाई परमेश्वरसँग हुनुहुन्छ भने तपाई संख्याधिक वा बहुसंख्यासँग हुनुहुन्छ। वास्तवमा यस संसारमा क्रिस्चियन अल्पसंख्याका छन्। तर म तपाईलाई केही यस्तो कुरा भन्छु जुन संसारले जान्दैन। परमेश्वरसँग हामी संख्याधिक बहुसंख्य हौ। परमेश्वरसँग एकजना खास बहुसंख्या वा संख्याधिक अर्थात मेजोरिटी हो। तीन पदमा भनेको छ, तर आज यो कुरा निश्चय नै जानिराख कि भस्म गर्ने आगो चाहिँ तिमीहरूका अघि अघि जानुहुने परमप्रभु तिमीहरूका परमेश्वर नै हुनुहुन्छ। उहाँले उनीहरूलाई नष्ट पार्नुहुनेछ र तिमीहरूको अधीनमा ल्याउनुहुनेछ। परमप्रभुले तिमीहरूलाई प्रतिज्ञा गर्नुभए झैं तिमीहरूले उनीहरूलाई धपाएर चाँडै नष्ट गर्नेछौ। तिनीहरूलाई त्यस मुलुकबाट निकाल्ने कामको उत्तरदायित्व उहाँ स्वयं लिनुहुन्छ। परमेश्वरले नै मुलुक जमीनको मालिक हुनुहुन्छ। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। उहाँसँग यो गर्ने अधिकार छ। परमेश्वर सर्वभौ सत्ता सर्वोच्च सृष्टिकर्ता हुनुहुन्छ र हामी उहाँका प्राणी सृष्टिहरू हौं। चार पद, परमप्रभुले तिमीहरूका सामुन्नेबाट उनीहरूलाई निकालिसक्नु भएपछि तिमीहरूले आफ्नो मनमा यसो नभन्नु, हाम्रो धार्मिकताको कारणले नै परमप्रभुले यो देश अधिकार गर्न हामीलाई ल्याउनु भएको हो। बरू यी जातिहरूको दुष्टताले गर्दा नै परमप्रभुले उनीहरूलाई तिमीहरूका सामुन्नेबाट धपाउनुहुन्छ। परमेश्वर भनिरहनु भएको छ कि उहाँ अन्य राष्ट्रहरूलाई बाहिर धपाइरहनु भएको छ किनभने तिनीहरू दुष्ट राष्ट्रहरू हुन्, भ्रष्ट राष्ट्रहरू हुन्। परमेश्वरले यो पर्याप्त मात्रामा स्पष्ट पार्नुहुन्छ कि किन तिनीहरूलाई त्यहाँ ल्याउनु भएको हो। पाँच पद, तिमीहरूको धार्मिकता वा इमानदारीताको कारणले उनीहरूको देश अधिकार गर्न तिमीहरू प्रवेश गर्न लागेका होइनौ, तर यी जातिहरूको दुष्टताले गर्दा तिमीहरूका पुर्खा अब्राहम इसाक र याकुबसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्वरले यिनीहरूलाई तिमीहरूका समूहबाट निकाल्नुहुनेछ। मित्र, परमेश्वर इस्रायललाई यसकारण छुटकारा दिनुभएन किनभने तिनीहरू असल सुन्दर जाति थिए। उहाँले जान्नुहुन्थ्यो कि तिनीहरू सधैँ कठोर भीट मानिसहरू थिए, तर उहाँले मिश्रमा तिनीहरूको कष्टको चित्कार सुन्नुभयो। अनि मित्र, यदि तपाईलाई यो महसुस भए तपाई पापी हुनुहुन्छ र उद्धारकर्ताको आवश्यक छ, तब तपाईले उद्धारको लागि उहाँ कहाँ पुकार गर्नुपर्छ। उहाँले तपाईँको चित्कार सुन्नुहुनेछ। तपाईलाई थाहा छ किन? तपाई महान धार्मिक असल भएकोले होइन, तर ख्रिष्टको निम्ति उहाँले तपाईँको चित्कार सुन्नुहुनेछ। यदि तपाईँ ख्रिष्ट कहाँ विश्वासमा फर्कनुहुन्छ भने उहाँले तपाईँलाई बचाउनुहुनेछ, उद्धार दिनुहुनेछ। यसकारण याद राख कि तिमीहरूको धार्मिकताको कारणले यो असल देश परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिन लाग्नु भएको होइन, किनभने तिमीहरू त हट्टी मानिसहरू हौ। श्रोता, के तपाईँलाई थाहा छ कि परमेश्वर तपाईँ र मलाई उद्धार गर्नुहुन्छ किनभने हामी असल छौं? होइन, हामी पापीहरू छौं। उहाँले हामीलाई ख्रिष्टको निम्ति उद्धार दिनुहुन्छ, ख्रिष्टको लागि, ख्रिष्टको कारण, हाम्रो लागि र हाम्रो कारणले होइन। यदि तपाईँ सोच्नुहुन्छ कि जसरी भए पनि केही न केही तपाईमा परमेश्वर असल कुरा पाउनुहुन्छ जुन उद्धार पाउने योग्य बनायो, तब यस कुरालाई आफ्नो दिमागदेखि बिर्सनुहोस्, किनभने तपाईँ अति नै निरुत्साह हुनुहुनेछ। परमेश्वर तपाईलाई जान्नुहुन्छ। उहाँ भन्नुहुन्छ कि उहाँले तपाईँमा कति पनि असल धार्मिकता पाउन सक्नुहुन्न। यो ख्रिस्टको निम्ति परमेश्वरले हामीलाई उद्धार गर्नुहुन्छ र परमेश्वरले हरेक कुरा उहाँमा हामीलाई आवश्यक कुरा पाउनुहुन्छ। ओ, यो कति सुन्दर छ! तपाईँ देख्नुहुन्छ कि व्यवस्थाको यो अनुच्छेदमा परमेश्वरको अनुग्रहको सुसमाचारको लागि शुरूआत छ।
मेरो कण्ठ तिमी मालिक मेरो जीवनको मा सृष्टि तिम्रो इच्छाको मलाई चलाऊ तिमी त्यसै चाहन्छौ तिमी जसै तिमी मेरो महान प्रभु महान प्रभु तिमी मेरो जीवन प्रभु तिम्रो प्रशंसा गर्न सुहाउँछ मेरो कण्ठ उडी आई बादल पनि आई भन्छन् क्षितिजलाई ईश्वर महान कति महान ईश्वर महान कति महान हिमका आलै पनि हात उठाई ईश्वरको वैभव सुनाउँछन् सबैलाई धरती आकाश पनि सृष्टि सबै पनि शिर झुकाई भन्छन् सबैलाई तिमी मेरो महान प्रभु तिमी मेरो जीवन प्रभु तिमी मेरो महान प्रभु तिमी मेरो जीवन प्रभु
प्रिय श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ हामी हृदयदेखि नै स्वागत गर्नेछौ स्वीकार गर्नेछौ साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 एपीसी 2561 काठमाडौँ ठेगाना एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 एपीसी 2561 काठमाडौँ हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679 8470356 9 हुन्छ श्रोता आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ तबसम्मलाई नमस्कार